सँगै बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 95 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरिका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आजको हाम्रो पहिलो तथ्य माता तीर्थ औँसीको बारेमा नेपालमा मनाइने विभिन्न चाडपर्वहरूमध्ये माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई एउटा प्रमुख चाडका रूपमा मानिन्छ यो दिन प्रत्येक हिन्दूहरूले आमाको महिमा बुझेर आमाप्रति माया आदर र श्रद्धाभाव राखेर मनाउने गर्दछन्
वैशाख महिनाको औँसीको दिनमा मनाइने यो चाड आमाप्रति समर्पित छ यो दिन आमालाई खुसी तुल्याउन विभिन्न किसिमका रोटीका परिकारका साथै आमालाई मनपर्ने नयाँ नयाँ तथा मिठा मिठा चिजबीजहरू खुवाई आमालाई मनपर्ने लुगाहरू चिजहरू दिई आमाको मुख हेर्ने चलन रहेको छ यो वर्ष माता तीर्थ औँसी वैशाख 28 गते परेको छ
आमा त्यस्तो व्यक्ति हुनुहुन्छ जसले आफ्नो जीवज्यान वास्ता नगरी आफ्ना सम्पूर्ण सुख दुःख बिर्सेर आफ्ना सन्तानहरूलाई निस्वार्थ भावले साथ दिने र प्रेम गर्ने गर्नुहुन्छ जीवज्यान अर्पणै गर्नुहुन्छ आमाको त्यस्तो प्रेमको महिमा बुझेर सन्तानहरूले आमालाई खुसी बनाउन नै यो चाड मनाउने गर्दछन् जसको आमा छैन उनीहरूले आमाको नाममा श्रद्धाञ्जली चढाएर दान दिने गर्दछन् कसै कसैले गरिबहरूलाई खुवाएर उनीहरूलाई खुसी बनाएर पनि यो चाड मनाउने गर्दछन्
थानकोटको चन्द्रागिरी नगरपालिकामा माता तीर्थ भन्ने ठाउँ छ यो ठाउँमा एउटा माता तीर्थ नाम गरेको पोखरी छ यो दिन यहाँ मेला लाग्छ र आमा नभएका व्यक्तिहरू यस ठाउँमा नुहाएर आमाको सम्झनामा दान दक्षिणा दिने चलन रहेको छ त्यस दिन मानिसहरूले त्यस पोखरीमा हेरे भने आफ्ना स्वर्गीय आमाको अनुहार देखिन्छ भन्ने जनविश्वास रहेको छ
यहाँ प्रत्येक वर्ष भिडभाडका साथ मेला लाग्ने भए पनि यो वर्ष कोभिडको कारणले भिडभाड गरेर मेला नगर्ने सूचना प्राप्त भएको छ जसले यो सूचनाको पालना गर्दैनन् उनीहरूलाई नगद 100 रुपैयाँ जरिवाना गर्ने भनिए तापनि माता तीर्थ संरक्षण समितिले भने सधाझैँ यो वर्ष पनि साविकै रूपमा धार्मिक कार्यक्रम भने हुने जनाएको छ
आजको अर्को तथ्य रेड क्रसका 7 आधारभूत सिद्धान्तहरूको बारेमा भाइ बहिनीहरूले रेड क्रसको नाम त सुन्नु भएको नै होला आज हामी रेड क्रस वा रेड क्रिसेन्टका 7 आधारभूत सिद्धान्तहरूका बारेमा चर्चा गर्छौं
पहिलो सिद्धान्त हो मानवता रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई भेदभाव बिना सहयोग पुर्याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट अभियान अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै हैसियतमा जहाँसुकै मानवीय विपत्तिलाई हटाउन वा कम गर्न प्रयत्नशील रहन्छ यसको उद्देश्य जीवन तथा स्वास्थ्यको सुरक्षा तथा मानवको सम्मानलाई सुनिश्चित गर्नु हो यसले सम्पूर्ण मानव बीचमा पारस्परिक समझदारी मित्रता सहयोग र चिरस्थायी शान्तिको अभिवृद्धि गर्दछ
दोस्रो सिद्धान्त हो निष्पक्षता रेड क्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनैतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन। यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पुर्याउँदा उनीहरूको आवश्यकतालाई मात्र ध्यानमा राख्दछ र सबैभन्दा बढी विपत्तिमा परेकालाई प्राथमिकता दिन्छ।
तेस्रो सिद्धान्त हो तटस्थता। सबैको विश्वास प्राप्त गरिरहनको निम्ति शत्रुतापूर्ण व्यवहारमा र कुनै पनि क्षण राजनीतिक, जातीय, धार्मिक अथवा वैचारिक स्वभावका विवादहरूमा रेडक्रस अभियानले कसैको पक्ष लिँदैन।
चौथो सिद्धान्त हो स्वाधीनता। रेड क्रस अभियान स्वाधीन छ। राष्ट्रिय सोसाइटीहरूले सम्बन्धित सरकारको मानवीय सेवा कार्यमा सहयोग र सम्बन्धित राष्ट्रको ऐन कानून पालना गर्दा आफ्नो स्वायत्तता सदा काम गर्नै पर्छ, आफ्नो स्वायत्तता सदा कायम गर्नै पर्छ, जसबाट रेड क्रस अभियानका आधारभूत सिद्धान्त अनुरूप काम गर्न ती निकायहरू सदैव सक्षम हुन सकुन्।
पाँचौं सिद्धान्त हो स्वयं सेवा। रेडक्रस स्वेच्छाले अरूको भलाइ गर्ने अभियान भएकाले कुनै पनि किसिमको लाभको इच्छाबाट प्रेरित हुँदैन।
छैठौं सिद्धान्त हो एकता। एउटा मुलुकमा एउटै मात्र रेडक्रस अथवा रेड क्रिसेन्ट सोसाइटी हुन सक्दछ। यो सबैका लागि खुल्ला हुनैपर्छ। यसले आफ्ना मानवीय कार्यहरू देशभरि सञ्चालन गर्नै पर्छ।
सातौं सिद्धान्त हो विश्वव्यापकता। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट अभियान विश्वव्यापी छ, जसमा सबै सोसाइटीहरूको समान सम्मान हुन्छ र सबैले एक आपसमा सहयोग गर्ने समान दायित्व र कर्तव्य पालना गर्दछन्।
भाइ बहिनीहरू, आज हामी रबिन नेपालीद्वारा लिखित कथा गाजरको हलुवा सुनाउँछौं। यस कथामा उज्जवल कुन्दनले चित्राङ्कन गर्नुभएको हो भने हिमाल एसोसिएसन बाल साहित्य प्रवर्धन केन्द्रले प्रकाशनमा ल्याएको हो। आज यो कथा प्रकृति कर्माचार्यले वाचन गर्दै हुनुहुन्छ।
एक दिन श्रीमती खरायोलाई गाजरको हलुवा बनाउन मन लाग्यो। ऊ हलुवा पकाउन भनेर भान्सामा गई। फलफुल राख्ने बास्केट हेर्दै ऊ कराई, लौ गाजर त छैन। उसले श्रीमान खरायोलाई सोधे, के तपाईँले यहाँको गाजर खानुभयो? श्रीमान खरायोले अप्ठ्यारो मान्दै भन्यो, ओ त्यो त मैले खाएँ, तिमीलाई नभनी खाएछु, यसो गर्नु ठिक होइन। अघि घरमा तिमी थिएनौ, मलाई ज्यादै भोक लागेको थियो, त्यसैले सबै खाएँ। श्रीमती खरायोले दिक्क मान्दै भने, मैले गाजरको हलुवा बनाउने विचार गरेकी थिएँ, अब गाजर नै छैन, के गर्ने? गाजरको हलुवा त खानै पर्ने कुरा हो, ल म तुरुन्तै गएर गाजर खोजेर ल्याउँछु। यति भन्दै ऊ घरबाट निस्क्यो। श्रीमान खरायो लोखर्केको घर पुग्यो। लोखर्के पारिलो घाम तापेर ओखर खाँदै थियो। श्रीमान खरायोले सोध्यो, लोखर्के भाइ, तिमीसँग केही गाजर होला? मेरी श्रीमती गाजरको हलुवा बनाउन चाहन्छन्, हेर न घरमा गाजर सिद्धिएछ। अह, मसँग त ओखर मात्रै छ, तर ओखर मिसाउँदा हलुवा झन मिठो हुन्छ। लोखर्केले ओखर देखाउँदै भन्यो, हो ओखर मिसाउँदा मिठो हुन्छ, तर गाजरै नभई केमा मिसाउने? श्रीमान खरायो दुखी भयो, ए गाजर सायद बाछीसँग हुनुपर्छ, हेर्नुहोस् उस कहाँ गएर सोधौँ। उनीहरू बाछी कहाँ पुगे। बाछी चौरमा उघ्राउँदै थिए। लोखर्केले बाछी नजिकै गएर भन्यो, ए बाछी बहिनी, श्रीमती खरायो गाजरको हलुवा बनाउन चाहनुहुन्छ, तर उहाँको घरमा गाजर सिद्धिएछ, तिमीसँग अलिकति गाजर छ कि भनेर लिन आएको। बाछीले भने, लौ जा, अहिले भर्खरै मात्र खाइसकेँ, तर हलुवा बनाउन त घिउ र दुध चाहिन्छ, त्यो मसँग छ। गाजर ऊ त्यो कैली बाख्रीको बारीमा छ, उसैसँग मागौ हुन्न। दुवैले एकै स्वरमा सहमति जनाएर कैली बाख्री बस्ने ठाउँतिर लागे। खरायो लोखर्केर बाछी कैली बाख्री कहाँ पुगे। बारीमा धेरै गाजर उम्रेका थिए, केही भागका गाजर भने उखेलिसकेका थिए, तर कैली बाख्री त्यहाँ थिएन। बाछीले यताउति हेर्दै भने, अब के गर्ने, यहाँ त कोही छैन, आज गाजरको हलुवा खान पाइँदैन जस्तो छ। तर लोखर्केले उसको कुरा नसिधिँदै भनिहाल्यो, ए कोही नभएकै बेस, अब मन लागे जति उखेल्ने। अह हुँदैन, अरूको सामान नसोधी लिनु खराब कुरा हो, मैले त्यही विचार नपुर्याउँदा यत्रो धपेडी पाएँ। खरायो करायो, अब के गर्ने त? लोखर्केर बाछीले एकै स्वरमा सोधे, के गर्ने नि, गाजर धनी बाख्रीलाई कुर्ने? खरायो झर्क्यो, उनीहरू त्यही छेउको रुखमुनि गएर बसे। रुखको काफमा चाका बनाएर बसेको एक झुत्तो माउरी मध्ये एउटा माउरीको पनि गाजरको हलुवा सुनेर मुख रसायो। उसले उनीहरू बीच आएर भुनभुनाउँदै भन्यो, साथी हो, गाजरको हलुवा बनाउन गुलियो कुरा पनि चाहिन्छ। म एकदम गुलियो मह दिन्छु, मलाई पनि गाजरको हलुवा दिनुहुन्छ? खरायोले छक्क पर्दै भन्यो, हो, मह मिठो हुन्छ, तागतिलो पनि हुन्छ, तर खै गाजर नै पाएको छैन, कसरी बनाउने हलुवा? उनीहरू चुपचाप रुखमुनि कैली बाख्रीलाई कुरेर बसिरहे। दुई घन्टापछि कैली बाख्रीको छोरा काले बोको आइपुग्यो। बोकासँग बाछीले समस्या पोखी, श्रीमती खरायो गाजरको हलुवा बनाउन चाहनुहुन्छ तर घरमा गाजर सिद्धिएछ, हामी गाजर खोज्दै यहाँ आइपुग्यौँ, तर तिमी नभएकाले बारीमा पसेनौ, हामीलाई अलिकति गाजर देऊ न। आफू नहुँदा पनि आफ्नो गाजर नछोएको देखेर उसले खुसी हुँदै भन्यो, तपाईँहरू ज्यादै असल हुनुहुँदो रहेछ, तपाईँहरूलाई गाजर दिन मैले आमालाई सोध्नुपर्छ, मेरो घर जाउँ, म आमालाई सोध्छु, फेरि हिजै मात्र हामीले केही गाजर उखेलेर घर लगेका पनि छौँ। काले बोकाको साथ लागेर खरायो लोखर्के बाछी र माहुरी कैली बाख्रीको घरमा पुगे। बोकाले आफ्नी आमा कैली बाख्रीलाई भन्यो, आमा, श्रीमती खरायोलाई गाजरको हलुवा बनाउन मन लागेछ तर घरमा गाजर सिद्धिएकाले श्रीमान खरायो गाजर खोज्दै लोखर्केर बाछीलाई लिएर हामी कहाँ आइपुग्नु भयो। हाम्रो बारीबाट गाजर नउखेली उहाँ हामीहरूलाई कुरिबस्नु भएको रहेछ, त्यसैले सबैलाई यहाँ लिएर आएँ। छोराको कुरा सुनेर कैली बाख्री खुसी भए। उसले भने, ओहो, तपाईँहरू त साह्रै असल छिमेकी हुनुहुँदो रहेछ, हामीले हिजै मात्र गाजर उखेलेका थियौँ, अलिकति खायौँ, केही बाँकी छ, बाँकी गाजर तपाईँहरू लैजान सक्नुहुन्छ। अनि गाजर ल्याएर उनीहरूका अगाडि राखिदिए। खरायो लोखर्के र बाछीले गाजर बोके, केही गाजर बाँकी रह्यो। त्यो देखेर बोकाले आमासँग भन्यो, यो बाँकी गाजर म लगिदिन्छु र म पनि गाजरको हलुवा खाएर फर्किन्छु। गाजरको हलुवा बनाउन कैली बाख्री पनि इच्छुक थिए। उसलाई गाजरको हलुवा कसरी बनाउनु पर्छ भन्ने चाहिँ थाहा थिएन। बोको उनीहरूसँग जान चाहेको देखेर उसलाई भने, ठिक छ, तिमी उनीहरूसँग जानु र गाजरको हलुवा बनाउने तरिका पनि सिकेर आउनु। खरायो लोखर्के बाछी माउरी र बोका खरायोको घरतर्फ लागे। बाटामा लोखर्के बाछी र माहुरी आफ्ना घरमा गए। अनि लोखर्केले ओखर ल्यायो, बाछीले दुध ल्याए र माहुरीले मह बोके। त्यसपछि उनीहरू खरायोको घरमा पुगे। श्रीमती खरायोले सबैलाई स्वागत गरेर घरभित्र लगे। सबैले आफूले ल्याएका सामानहरू भान्सामा राखे। श्रीमती खरायोले सबैलाई काम बाँडिदिए। गाजरको हलुवा छिटो बन्छ भनेपछि सबै काम गर्न तयार भए। गाजर पखाल्ने काम खरायो र बोकाले गरे। सफा गाजरलाई कोरेसमा कोरेर धुजा बनाउने काम बाछीले गरी। लोखर्केले ओखर फुटाउँदै त्यसको गुदी निकाल्यो। श्रीमती खरायोले ठूलो कराईमा गाजर जति नै दुध हालेर चुलोमा बसाए। दुध तात्न थालेपछि गाजरको धुजा हालेर बिस्तारै चलाए। केही समयपछि गाजर र दुध राम्ररी पाकेर गाजरको हलुवा बन्यो। त्यसलाई अझ मिठो बनाउन श्रीमती खरायोले मह र ओखर थपी। मिठो गाजरको हलुवा तयार भयो। अनि श्रीमती खरायोले सबैलाई लस्करे बसाएर उनीहरूका अगाडि गाजरको हलुवाले भरिएको रिकापी राखिदिए। सबैले मिठो मानेर खाए। बाछीले त एकपटक थपी पनि। मिठो हलुवा खान पाएकोमा सबैले श्रीमान खरायो र श्रीमती खरायोलाई धन्यवाद दिए। अन्त्यमा लोखर्के बाछी माउरी र बोको रमाउँदै गाउँदै नाच्दै आआफ्नो घर फर्के।
श्रीमती खरायोले किन गाजरको हलुवा बनाउन पाएन? श्रीमान खरायोले गाजर खोज्न जाने क्रममा ककसलाई भेट्यो त?
काले बोको खरायो लोखर्के बाछी र माहुरीदेखि किन खुसी भए? श्रीमती खरायोले बनाएको गाजरको हलुवा कस्तो थियो? के तपाईँहरूलाई गाजरको हलुवा बनाउन आउँछ या अरू कुनै पनि चिज बनाउन आउँछ भने हामीलाई लेखी पठाउनु होला है।
कविता वाचनको खण्डमा आज हामी आदिकवि भानुभक्त आचार्यद्वारा शार्दूल विक्रीडित छन्दमा लिखित कविता रामायणबाट वाचन गर्छौं। उहाँले रामायण महाकाव्य, वधु शिक्षा, प्रश्नोत्तरमाला आदि जस्ता अमर पुस्तकहरूको रचना गरी नेपाली साहित्यको भण्डार भर्नु भएको छ। यो कविता भानुभक्तीय रामायणका प्रथम दुई श्लोक हुन्।
एक दिन नारद लोकको हित गरौं भनेर सत्यलोक पुगे। ब्रह्मालाई देखेर उनी ब्रह्माको चरणमा परे। ब्रह्माले के सोध्छौ सोध, त्यसपछि म भन्छु भनेर मर्जी भयो। ब्रह्माको करुणा बुझेर नारदले विन्ती गरे, मैले सबै शुभ र अशुभ सुनिरहेको छु, सुन्न केही पनि बाँकी छैन। तापनि म के सुन्न चाहन्छु भने, जब कलि आउला तब प्राणीहरू निज तथा दुराचारी भई अनेक पाप गर्नेछन्।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामी सँगै वाचन गर्नुहोस् है।
रामायणबाट आदिकवि भानुभक्त आचार्य। एक दिन नारद सत्यलोक पुगी गया, लोक को गरू हित भनी, ब्रह्मा ताही थिया पर्या चरणमा खुशी गराया पनि। क्या सोच्छौ तिमी सोध भन्छु म भनी, मर्जी भया थियो जसै, ब्रह्माको करुणा बुझ्यार ऋषिले बिन्ती गर्यायो तसै। हे ब्रह्मा जति हुन् शुभा शुभ सबै, सुनिरह्या छु कछु, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु। आउला जब यो कली बखतमा प्राणी दुराचार भई, गर्ने छन् सब पाप अनेक तरहका निष्कामतीमा गई, गर्ने छन् सब पाप अनेक तरहका निष्कामतीमा गई।
ल, अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस्। यसपटक चाहिँ यो कविता कक्षा पाँचका आवर्तन शुभम यादवले वाचन गर्दै हुनुहुन्छ।
रामायण आदि कवि भानुभक्त आचार्य। एक दिन नारद सत्यलोक पुगी गया, लोकको गरूं हित बनी, ब्रह्मा ताई थिया पर्या चरणमा खुशी गर्याया पनि। क्या सोच्छौ तिमी सोध भन्छु म भनी, मर्जी भया थियो जसै, ब्रह्माको करुणा बुझ्यार ऋषिले बिन्ती गर्यायो तसै। हे ब्रह्मा जति हुन् शुभा शुभ सबै, सुनिरह्या छु कछु, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु। आउला सब यो कली बखतमा प्राणी दुराचार भई, गण्य छन् सब पाप अनेक तरका निष्कामतीमा गई, गण्य छन् सब पाप अनेक तरका निष्कामतीमा गई।
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त? हामीले छन्दका कविताहरू वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ है।
भाइ बहिनीहरू, हाम्रो देशभर कोरोनाको संक्रमण झन बढिरहेको छ। यसको मतलब हामी आत्तिने डराउने भन्दा पनि आफ्नो र परिवारको आत्मबल बलियो बनाई हामी सबैले अपनाउनु पर्ने सतर्कता अपनाउने हो। साथै भिडमा नजाने, मास्क लगाउने तथा समय समयमा साबुन पानीले हात धुने गरौँ है। आज हामीहरूले उचित तरिकाले कसरी हात धुने भन्ने बारेमा तपाईँहरूलाई जानकारी दिन्छौँ।
भाइ बहिनीहरू, हामीले हाम्रो पहिलेका कार्यक्रममा कोरोना भाइरस र त्यसबाट बस्ने उपायहरू बारे छलफल गरेका थियौँ है। कोरोना भाइरस पूर्ण रूपमा हटिसकेको त थिएन, तर हामीले हाम्रो बानी व्यवहारमा परिवर्तन गर्दै बिस्तारै आफ्नो दैनिक काममा फर्किन थालिसकेका थियौँ। तर भाइ बहिनीहरू, अहिले फेरि कोरोना भाइरसको संक्रमण छिटो गतिले बढ्न थालेको छ। यसबाट हामीले आफू पनि बस्नुपर्छ र अरूलाई पनि सुरक्षित राख्नुपर्छ है। आज हामी हात कसरी धुने भन्ने बारे एकपटक फेरि कुरा गर्छौँ है। तपाईँहरूलाई थाहा नै छ, हामीले हात धुँदा जहिले पनि कम्तीमा 20 सेकेन्डसम्म मिची मिची कन धुनुपर्छ। हात धुँदा के गर्नुपर्छ सुन्नुहोस् है त। सबभन्दा पहिले हातलाई सफा पानीले भिजाउने र पर्याप्त साबुन लगाउने, आफ्ना दुवै हातका हत्केलाहरू राम्रोसँग मिच्ने, अब दुवै हातको पछाडि पनि राम्रोसँग मिच्ने, औँलाहरूलाई जोडेर औँलाको बिचबिचमा पनि राम्ररी मिच्ने, औँलाहरूको पछाडि पनि राम्रोसँग मिच्ने है, सबै औँलाहरूको टुप्पो पनि राम्रोसँग मिच्ने, बुढी औँलाको साथै नाडी पनि राम्रोसँग मिच्ने र बगिरहेको पानीले राम्रोसँग पखाल्ने। कीटाणुहरू एक सतहबाट अर्कोमा वा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ जब हामी नदुएको हातले हाम्रो आँखा नाक र मुखमा छुन्छौँ, नदुएको हातले खाना पकाउने वा खाने गर्छौँ, दूषित सतह वा वस्तुहरू छुन्छौँ, हाच्यौँ गर्दा वा खोक्दा हातले मुख छोप्छौँ अनि त्यही हातले अरूको हात वा अन्य सतहहरू छुन्छौँ। अब भन्नुहोस् त, हामीले हात कुन कुन बेलामा धुनुपर्छ होला? धेरैजना मानिसहरू आउजाउ गरिरहने ठाउँबाट फर्केर आएपछि त्यस्ता ठाउँको सतह जस्तै ढोकाको चुकुल, भर्याङको रेलिङ धेरै मानिसहरूले छोएको हुनसक्छ नि। आफ्नो हात आँखा नाक छुनु अगाडि जीवाणुहरू यसैका माध्यमबाट सर्छन्। खाना बनाउनु र खानु अगाडि, आफ्नो परिवारमा कसैलाई झाडा पखाला, बान्ता वा अन्य रोग लागेको छ भने उनीहरूको हेरचाह गर्नु अघि र पछि, कुनै घाउ चोटपटक लागेको छ भने घाउ सफा गर्नु अघि र पछि, शौचालय गएर फर्किएपछि, सानो नानीको दिसा पिसाब सफा गरिसकेपछि वा डाइपर फेरिदिइसकेपछि, हातले मुख छोपेर खोक्दा, हाच्यौँ गर्दा वा नाक सफा गरिसकेपछि, घरमा पालेका जनावरहरूलाई छुने, खाना दिने वा नुहाइदिने आदि गरेपछि, फोहोर मैला ठिक ठाउँमा फालिसकेपछि। अब हामी हात धुँदा साबुनको प्रयोग किन गर्छौँ भन्ने बारे कुरा गरौँ है। कुनै पनि कीटाणुहरूको बाहिरी सतह बोसो र प्रोटिनले बनेको हुन्छ। यस्ता कीटाणुहरू सजिलै कुनै पनि सतहमा टाँसिन सक्छन्, जस्तो कि हामीहरूको हात। जब हामी पानीले मात्र हात धुन्छौँ त्यस्तै कीटाणुहरूलाई पखाल्न सक्दैन। कीटाणुको बाहिरी भागमा रहेको बोसोले तेलको थोपा जसरी काम गरिरहेको हुन्छ। तपाईँहरूलाई थाहा छ तेललाई पानीमा हाल्दा के हुन्छ? एकपटक हालेर हेरौँ है। हो, तेल तैरिन्छ, पानीमा मिसिँदैन। विज्ञानले साबुनमा दुई किसिमका तत्त्वहरू हुन्छ भन्छ, जसमध्ये एउटाले बोसोलाई तान्छ भने अर्कोले पानीलाई। साबुन पानीले हात धुँदा कीटाणुलाई घेरेको बोसोको भागलाई साबुनमा भएको तत्त्वले तान्छ र कीटाणु टुक्रा टुक्रा भई नष्ट हुन्छ र पानीले टुक्राहरूलाई बगाइदिन्छ। तर यो प्रक्रिया पुरा गर्नको लागि कम्तीमा 20 सेकेन्ड लाग्छ। त्यसैले हाम्रो हातमा भएका कीटाणुहरू सम्पूर्ण रूपमा नष्ट गर्न कम्तीमा पनि 20 सेकेन्डसम्म हात धुनुपर्छ है। हात धुनको लागि हामीले जुनसुकै साबुन पनि प्रयोग गर्न सक्छौँ नि। साबुनमा जस्तै जीवाणुनाशक पदार्थमा पनि कीटाणु मार्न सक्ने क्षमता हुन्छ, तर त्यस्ता पदार्थमा अल्कोहलको मात्रा कम्तीमा 60% हुनु जरुरी छ। तसर्थ सकेसम्म साबुन पानीले नै हात धुने बानी गर्नुपर्छ है।
आशा छ तपाईँहरूले यहाँ भनिएका कुराहरूमाथि विचार गरी आफ्नो घरलाई सुरक्षित राख्नुहुन्छ।
भाइ बहिनीहरू, आज हामीलाई बेलबारी 2 लालभित्ती मोरङका कक्षा 9 अध्ययनरत मन्जिल निरौलाले कविता पठाउनु भएको छ। उहाँले पठाउनु भएको कविता समय चक्र आज हामी वाचन गर्नेछौँ।
वसन्तको पर्खाईमा कति घाम अस्ताए, नौलो जीवन खोज्दै जाँदा कति मानिस हराए, चुनौती र समस्या पार गर्दा गर्दै कति दिन बिते, समय चक्रसँगै वस्तुहरू क्रमशः बिलाए। अनादि छ समय, अनन्त छ यसका चक्रहरू, कसैले रोक्न नसक्ने, छेक्न नसक्ने कस्तो हो यो अलौकिक वस्तु, जसमा दबिएका छन् सम्पूर्ण घटना र कार्य, समयलाई कसैले काबु गर्न सक्दैनन् किनकि यो छ आफैमा अपरिहार्य। समय कुनै जन्तुको क्रीडा होइन, समय हो एकबार बाँच्ने आधार, समयसँगै जिउन सके मानिस बन्न सक्छ सधैँ अमर। जन्म र मृत्यु प्रकृतिको ऐन हो, जन्मपछि मृत्यु र मृत्युपछि अवश्य नै हुन्छ पुनर्जन्म। समय चक्रलाई कसैले फेरबदल गर्न सक्दैन किनकि यो रहनेछ अटल हरेक जन्म जन्म। समयलाई बर्बाद नगरौँ आज, पछि समयले हामीलाई बर्बाद गर्नेछ। समयलाई बुझी यसको सही उपयोग गरेमा भोलि यसले अवश्य नै हामीलाई साथ दिनेछ, भोलि यसले अवश्य नै हामीलाई साथ दिनेछ। धन्यवाद।
भाइ बहिनीहरू, कविता कस्तो लाग्यो? मन्जिल निरौला भाइलाई धेरै धेरै धन्यवाद। भाइ बहिनीहरू, तपाईँहरूले पनि यस्तै रचनाहरू हामीलाई पठाउन नभुल्नुहोला है। तपाईँहरूका रचनाहरूलाई हामीले हाम्रो कार्यक्रममा यसरी नै प्रस्तुत गर्नेछौँ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।